यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको जोड़ गठबन्धनले आज बुटवलमा खुलासभा गर्दै। निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन सवारी आवागमन मापदण्ड स्वीकृत। सवारी संचालनका लागि निर्वाचन अधिकृत वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने। यस वर्षको मनसूनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढ़ी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण र रूसले आफ्नो सेना फिर्ता नबोलाएसम्म कुनै शान्ति सम्झौता नहुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनु भएको छ। पाँच दलीय गठबन्धनले हिजो काठमाण्डुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले हालको संवैधानिक व्यवस्था अनुसार एकल पार्टीको बहुमत आउन गाह्रो भएकाले सबै मिलेर सत्ता गठबन्धनलाई सफल बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको पनि उल्लेख गर्नुभयो। महिला मेयरले राम्रो काम गरेको उदाहरण दिनुहुँदै नेपालमा महिला नै मेयर हुनुपर्छ भन्ने दिन पनि चाँडै आउने बताउनुभयो।
सम्पूर्ण नेपालीहरूले अधिकार पाउने व्यवस्था बनाएका छौँ, सम्मान पाउने व्यवस्था पारेका छौँ। हामीले जातको आधारमा, धर्मको आधारमा, कुलको आधारमा होइन, त्यस कारण चाहिँ सबैले हामीले समावेशी समानुपातिक पद्धतिको आधारमा सबैले हामी ठाउँ दिएका छौँ। यस बारेमा हाम्रो जस्तो संविधान पनि संसारका उत्कृष्ट सम्मानमध्ये राम्रो संविधान हो, हाम्रो सिस्टम पनि राम्रो छ, अत्यन्त राम्रो सिस्टम छ।
प्रधानमन्त्री देउवाले विगतको सरकार रहँदा जनमानसमा डर, त्रास र आतंक रहेको स्मरण गर्नुहुँदै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनतामा त्रास हटेर खुशी छाएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनको सहकार्य राष्ट्र र परिवर्तनको हितमा भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले महिला कार्यकारी भएका ठाउँमा राम्रो काम भएकाले महिलाको योग्यतालाई सम्मान गर्न आग्रह गर्नुभयो।
हामी गठबन्धन यहाँ छौँ र हामी त्यो एकताको ताकत हामीले भर्खरै पनि अनुभूत गरेका छौँ, चाहे त्यो राष्ट्रिय सभाको निर्वाचनमा हो, चाहे बारको निर्वाचनमा हो, चाहे पत्रकार महासंघको निर्वाचनमा हो, हाम्रो ताकत प्रगतिशील गठबन्धनको ताकत।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशलाई अगाडि बढ़ाउन, भ्रष्टाचारलाई शून्य पारी सुशासन कायम गर्न, शिक्षा, स्वास्थ्य, उद्योग धन्दाको विकास, शुद्ध खानेपानी, सुन्दर बस्तीको विकास गर्न गठबन्धन बनेको उल्लेख गर्नुभयो।
देशलाई राम्रो दिशामा अघि बढाऊ, सबै खालका अनुचित कुरालाई समाप्त पारौ, भ्रष्टाचारलाई निमित्त्यान्न पारौ, सुशासनको प्रत्याभूति गरौ, विकासको नयाँ मोडल अगाडि सारौ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकास र राजनैतिक स्थिरता कायम गर्न गठबन्धन आवश्यक भएकाले केही मानिसले गठबन्धनलाई कमजोर पार्न खोजेको बताउनुभयो। सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको र प्रतिगमनलाई परास्त गर्ने गणतन्त्र जोगाउने पक्षमा गठबन्धनमा एकमत रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुटवल जानुहुने भएको छ। प्रधानमन्त्री देउवा यही वैशाख 30 गतेको स्थानीय तह निर्वाचनको प्रचार प्रसार कार्यक्रम अन्तर्गत पाँच दलीय गठबन्धनद्वारा आज बुटवलमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर 2 का सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो। आज बिहान 10 बजे बुटवलको देवीनगर चौतारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवा लगायत गठबन्धनका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भयो को उहाँले बताउनुभयो। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुले दमौलीमा आयोजना गर्ने चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहु जाँदै हुनुहुन्छ। यही वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज आयोजना हुने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तनहुको दमौली जान लाग्नु भएको नेपाली कांग्रेसले जनाएको छ। सत्ता गठबन्धनमा सहभागी राजनैतिक दलको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अघि बढ़ने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई स्वच्छ स्वतन्त्र र भयरहित सम्पन्न गर्न भूमिका निर्वाह गर्न प्रतिबद्ध रहने निर्णय पनि गरेको छ। बैठकले गठबन्धनमा रहेका दलबीच आपसी समझदारीमा दिएका उम्मेद्वार विरूद्ध गठबन्धनभित्रका दलबाट दर्ता भएका उम्मेद्वारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलले नेतृत्व समक्ष आग्रह गर्ने र त्यस्ता उम्मेद्वारका बारेमा हरेक दलले एकअर्कालाई जानकारी गराउने निर्णय समेत गरेको छ। यसै गरी बैठकले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकामा गठबन्धनका दलबीच असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय पनि गरेको छ। बैठकले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकामा गठबन्धन दल बाहेक अन्य राजनैतिक दलसँग असहमति वा असमझदारी उत्पन्न भए गठबन्धनमा रहेका दलबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय पनि गरेको छ। बैठकमा सत्ता गठबन्धनका पाँचै दलको सहभागिता थियो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले समुन्नत नेपालको राष्ट्रिय संकल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताउनु भएको छ। नेपाली कांग्रेसका तर्फबाट स्थानीय तह निर्वाचन 2079का लागि घोषणा पत्र तयारी समितिका संयोजक समेत रहनुभएका महामन्त्री थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोत साधनको भरपूर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने खाँचो ल्याउनुभयो। तान्त्रिक विचार समाजले काठमाण्डुमा आयोजना गरेको स्थानीय तह निर्वाचन 2079 नेपाली कांग्रेसको संकल्प प्रस्ताव र बहस विषय कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले जितेमा अबको बितेको पाँच वर्ष जस्तो निराशाजनक परिस्थिति नहुने बताउनुभयो। प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले स्थानीय तह निर्वाचनको संकल्प प्रस्ताव पार्टीको मार्गदर्शक हो भन्दै पार्टीले निष्पक्ष र प्रजातान्त्रिक पद्धतिको अवलम्बन गर्दै विचार अभिमत प्रकट गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। समाजका उपाध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय सरकारलाई सुशासन पारदर्शी र जनमुखी बनाउन कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने बताउनु भएको छ। रौतहट सदरमुकाम गौरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दावी गर्नुभयो। हिजै अध्यक्ष ओलीले एमालेद्वारा रौतहटको चन्द्रनिघापुरमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गर्नुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशबाट बेरोजगारी र गरीबीको अन्त्य नेता सरकार र पार्टीले नै गर्ने भएकाले चुनावमा सोच विचार गरेर राम्रो मान्छेलाई भोट दिन आग्रह गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्य समितिले हिजो बनेपामा आयोजना गरेको सभामा उहाँले ख्यालख्यालैमा भोट नदिन सबैमा आग्रह गर्नुभयो। निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन 2079 मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड 2079 स्वीकृत गरेको छ। आयोगले स्वीकृत गरेको मापदण्ड अनुसार अत्यावश्यक सेवासँगै उम्मेद्वार वा निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउन पाउनेछन्। सवारी साधन प्रयोग गर्ने अनुमति पत्र मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गरिने आयोगले जनाएको छ। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने अनुमति पत्रका लागि आयोगमा स्थापना गरिने एकीकृत सवारी साधन आवागमन डेस्कमा पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ। सवारी साधन अनुमतिका लागि वैशाख 28 गतिसम्म निवेदन दिइसक्नुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। आयोगले निर्वाचन कार्यमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिने जनाएको छ भने विदेशी नम्बर प्लेट भएका सवारी साधन प्रयोगको अनुमति दिइने छैन। त्यसै गरी अन्तर्राष्ट्रिय हवाई उडानका माध्यमबाट यात्रा गर्ने यात्रुहरूका हकमा पासपोर्ट भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको वासस्थानसम्म आवागमनको व्यवस्था काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले मिलाउने व्यवस्था गरिएको छ। एम्बुलेन्स खानेपानीको ट्याङ्कर दमकल दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनका हकमा सवारी अनुमति पत्र लिनु नपर्ने आयोगले जनाएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेद्वारले खर्च गर्न पाउने रकमको सीमा पालना गर्न आग्रह गरेको छ। आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन 2073 को दफा 24 तथा स्थानीय तह निर्वाचन ऐन 2073 को दफा 64 निर्वाचनमा दल वा उम्मेद्वारले खर्च गर्न पाउने रकमको हद आयोगले निर्धारण गरेकाले सोही बमोजिम पालना गर्न आग्रह गरेको हो। स्थानीय तह निर्वाचनका लागि बारामा सबै तयारी तीव्र पारिएको छ। संवाददाता रंजन यादवको रिपोर्ट।
निर्वाचन आचार संहिता उल्लंघनको क्रियाकलाप रोक्नेदेखि लिएर निर्वाचन सुव्यवस्थित तरिकाले सम्पन्न गराउन मतदान स्थलमा कर्मचारीहरू पठाउने गृह कार्य भइरहेको बाराका प्रमुख निर्वाचन अधिकृत खेलनाथ रेग्मीले जानकारी दिनुभयो।
तयारीको हामी अन्तिम चरणमा पुगिसकेका छौँ। मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी खटाउने सम्बन्धमा नाम प्रकाश र आचार संहिता विपरीत भएका कामहरू, विभिन्न पोस्टहरू, पम्पलेटहरू, गेटहरू आदिलाई हामी निर्वाचन अधिकृत कार्यालय आफ्नै
निर्वाचनको समयमा जिल्लामा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलापहरूलाई मध्यनजर गर्दै छिमेकी देश भारतका जिल्लाहरूसँग पनि सहकारी गरिसकिएको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउने क्रियाकलापहरू अघि बढ़ाइएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले जानकारी दिनुभयो। जिल्लाका विभिन्न स्थानीय तहका उम्मेद्वार तथा नेताहरू मतदाताहरूलाई रिझाउन ठूल्ठूला आश्वासन तथा घोषणा पत्रहरू बाँडिरहेका छन्। तर मतदाताहरू शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी लगायतका आधारभूत कुराहरू नै उम्मेद्वारसँग माग गरेका छन्।
कुनै पनि पार्टी नराम्रो हुँदैन, त्यसलाई नेतृत्व गर्ने व्यक्ति नराम्रो हुन्छ र हामी जनप्रतिनिधिसँग अपेक्षा भनेको 24 घण्टा स्वास्थ्यको व्यवस्थापन राम्रो हुनु पर्यो। घाटोको विशेष खाने पानीमा ध्यान दिनुपर्ने स्थानीय जनप्रतिनिधिले, साथसाथै शिक्षाको पनि धेरै नै कमी देख्छौ।
हामीले त केही गरेकै छैन, किन भन्नुहुन्छ भने जुन चाहिँ नेता आएन कसैले केही गर्दैन।
बारा जिल्लामा 2 उपमहानगरपालिका सहित 16 स्थानीय तहहरू रहेका छन्, जसमा 323 मतदान स्थल र 523 मतदान केन्द्रहरू रहेका छन्। रंजन यादव, रेडियो नेपाल, बारा।
निर्वाचनको मिति नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्कने क्रम बढ़न थालेको छ। बाँकेको जमुनाहा नाकाबाट मात्रै झण्डै 42,000 नेपाली भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
हिजो आज बाँकेको नेपालगंज स्थित नेपाल भारत सीमानाका जमुनाहामा घर फर्कने नेपालीहरूको लड़को छ। रोजगारीका लागि भारतका विभिन्न प्रान्तहरूमा पुगेका नेपालीहरू आफ्नो मताधिकार प्रयोग गर्न घर फर्किरहेका छन्। महाराष्ट्रमा मजदूरी गरिरहनु भएका बर्दिया कतर्नियाका मानसिंह राणा, कामका लागि भारत जानु आफूहरूको बाध्यता भए पनि असल जनप्रतिनिधि चुनेर स्वदेशमै रोजगारीको अवसर सिर्जना हुन्छ कि भन्ने आश पनि उनीहरूमा देखिन्छ। विगत 10 भारतमै काम गरिरहनु भएकी दैलेख दुल्लुकी लक्ष्मी कार्की यसअघिका वर्षहरूमा दशैं तिहारमा मात्र घर फर्कने गरेकोमा यसपटक भने स्थानीय तह निर्वाचनमा मत हाल्न गाउँ फर्किन थालेको बताउनुहुन्छ।
राम्रो काम गर्ने उम्मेद्वारलाई जिताउन हो। गाउँघरमा रोजगार केही छैन, खेती किसानी गरौं भने उत्पादन छैन, बाल बच्चा युवाहरूले परदेशी चाहिँ नपरोस्, हाम्रो देशमा चाहिँ रोजगार युवाहरूले पाउन्।
कामको सिलसिलामा विगत 17 भारत आवाजात गर्दै आउनुभएका बर्दियाको बार बर्दियाका लालसिंह राणा पनि आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किरहनु भएको छ।
अहिले म महाराष्ट्रदेखि फर्किँदैछु, लगभग 17 आउने जाने चाहिँ गरिरहेको छु।
स्थानीय तहको निर्वाचनमा मतदान गर्न फर्किरहेका नेपालीहरूको संख्या ठूलो छ। नेपालगंज नाकाबाट दैनिक सरदर 2000 नेपाली स्वदेश फर्किरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इन्चार्ज मीन बहादुर विष्ट,
स्थानीय चुनावमा सहभागी हुनुपर्छ हामीले भनेर नेपाल फर्किएको आवाज मैले सुनेको हुन्छु र यो टाइम भित्र यो नाकाबाट लगभग 40-42,000 आरआरमा रिटर्न भइसकेका छन्।
आफ्नो मताधिकार प्रयोग गर्न गाउँघर फर्किरहेका नेपालीहरू विवेक प्रयोग गरेर योग्य, सक्षम, इमान्दार र विकास प्रेमी उम्मेद्वारलाई मतदान गर्ने सोचमा देखिन्छन्। गाउँघरमै रोजगारीको अवसर सिर्जना गर्न सके आफूहरूको भारत जाने बाध्यता टर्ने बताउने उनीहरू राम्रो काम गर्न सक्ने उम्मेद्वार आफूहरूको रोजाईमा पर्ने बताउँछन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सेवा प्रवाहलाई नतिजामुखी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। मन्त्रालयमा हिजो आयोजित आर्थिक वर्ष 2078-79 तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले जनता सन्तुष्ट हुने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। विगतको समीक्षा मार्फत सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउनु पर्ने भन्नुहुँदै मन्त्री कार्कीले जनमुखी योजनामा बजेटको सुनिश्चितताका लागि आफूले गर्ने उल्लेख गर्नुभयो।
नेपाली सरकारले कार्यान्वयन चाहेको छ, काम चाहेको, र त्यो काम गर्ने बाटोमा हामी हेरौँ। तपाईँहरूको योग्यता र क्षमतामाथि मलाई विश्वास छ, तर त्यो योग्यता र क्षमता हामीले जुन जुन ठाउँमा बसेर हाम्रो भूमिका निर्वाह गरिराख्यौँ, त्यो भूमिका अनुसार कर्तव्य गरेर देखाउने बाटोमा लागौँ। त्यसका निमित्त मैले के योगदान गर्नुपर्छ म त्यो गर्न तयार छु।
मन्त्री कार्कीले नेपाल टेलिकमको सेवाका सन्दर्भमा जनगुनासो बढ़ेको भन्नुहुँदै क्षमता अभिवृद्धि र गुणस्तरीयतामा ध्यान दिन दूरसंचार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले चालू आर्थिक वर्षमा डिजिटल हस्ताक्षर, नागरिक एपको क्षमता अभिवृद्धि र डिजिटल आर्काइभिङको काम सक्नुपर्नेमा जोड़ दिनुभयो। नेपालको सबैभन्दा जेठो अखबार गोर्खापत्र प्रकाशन शुरू भएको 122 वर्ष पुगेको छ। विक्रम सम्बत 1958 साल वैशाख 24 गते सोमबार गोर्खापत्रको पहिलो प्रति छापिएको थियो। गोर्खापत्र प्रकाशन शुरू भएको दिनको स्मरण गर्दै आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइँदै आइएको छ। यस वर्षको मनसूनमा मुलुकका धेरै क्षेत्रमा सरदर भन्दा बढ़ी वर्षा हुने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर एकको उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभाग बाहेक अन्य क्षेत्रमा सरदर भन्दा बढ़ी वर्षा हुने आकलन गरिएको छ। आगामी जेठ 18 असोज 14 चार महिनाको मनसूनको अवधिलाई ध्यानमा राखेर विभागले उक्त प्रक्षेपण गरेको हो। नेपालमा पछिल्लो 24 घण्टामा 3453 नमूनाको परीक्षण गर्दा 15 कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 17 कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। देशभरका स्थानीय तहमा बोलिने भाषाका विषयमा प्रकाश पारिएको पुस्तक नेपालका भाषा र सरकारी कामकाज सार्वजनिक गरिएको छ। तथ्याङ्क अनुसार विश्वमा 7100 भन्दा धेरै भाषा बोलिन्छ, नेपालमा मात्र 140 भाषा बोलिन्छ। त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीमनारायण रेग्मीले नेपालको 753 स्थानीय तहमा बोलिने भाषा सम्बन्धी तथ्याङ्क संकलन गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले आफ्नो सेना युक्रेनमाथि आक्रमण गर्नु अघिकै स्थानमा फिर्ता नबोलाएसम्म कुनै शान्ति सम्झौता नहुने बताउनु भएको छ। बेलायतको राजधानी लन्डनमा बोल्नुहुँदै रूसी सेनाको फिर्ती कुनै पनि शान्ति सम्झौताका लागि युक्रेनको न्यूनतम माग भएको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो। राष्ट्रपति जेलेन्स्कीले आफू आधा नभई पूर्ण युक्रेनको राष्ट्रपति भएको भन्नुहुँदै युक्रेनी भूमिमा रूसी सेनाको उपस्थिति आफूलाई मान्य नहुने उल्लेख गर्नुभयो। युक्रेनी शहर मारियोपोलको नियन्त्रणका लागि रूस र युक्रेनबीच भीषण युद्ध जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अफगानिस्तानमा करिब 2,20,00,000 भन्दा बढ़ी मानिस चरम खाद्य संकटमा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। करिब 97% भन्दा बढ़ी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको बताइएको छ। गत वर्ष अगस्तमा तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ भने कतिपय अफगानीले जीवनयापनका लागि आफ्ना बालबच्चा समेत बिक्री गर्ने गरेको समाचार बाहिर आएको थियो। अफगान अखबारको रिपोर्टले विश्व ब्याङ्कको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनता को आमदानी लगभग 1/3 घटेको देखाएको छ। अब आर्थिक समाचार।
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी बढ़ी भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित 200 मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो। प्राधिकरणले देशभित्र खपत गरी झगडा भएको विद्युत 5 महिना अर्थात 17 असारदेखि 29 कार्तिक 2079 सम्म बिक्री गर्नेछ। भारतको केन्द्रीय विद्युत नियमन आयोग मार्फत विद्युत व्यापारका लागि अनुमति अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरू, विद्युत वितरण कम्पनीहरू लगायतले विद्युत किन्नका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। नेपालबाट विद्युत खरिद गर्न इच्छुक भारतीय कम्पनीहरूले आगामी 13 जेठ मध्याह बाह्र बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन्। सोही दिन दिउँसो 1 बजे प्रस्ताव खोलिने भएको छ। इच्छुक कम्पनीले 50 मेगावाट भन्दा कम विद्युत किन्नका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ। कम्पनीहरूले आफूले प्रस्ताव गरेको परिणामको प्रति मेगावाट 30,000 भारतीय रूपियाँ 48,000 रूपियाँ प्रति महिना अर्नेस्ट मनी डिपोजिट गर्नुपर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ समक्ष शुक्रबार समस्याग्रस्त सहकारी संस्था सम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको छ। समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरू मध्ये ओरिएन्टल कोअपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुनिवा बहुद्देश्य सहकारी संस्था लिमिटेडका सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मूल्य मान्यता सिद्धान्तको पालन गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा माग दाबी कर्ताहरूलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गर्नुभयो। प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले सहकारीहरूमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागि पर्नु पर्नेमा समेत जोड़ दिनुभयो। सहकारी संस्थाहरूले सहकारीको मूल्य मान्यता सिद्धान्त, सो उत्तरदायी, इमानदारी, पारस्परिक सहयोग जस्ता अवधारणालाई आत्मसात गरी सहकारीमा सुशासन प्रवर्धन गर्ने कानूनी जिम्मेवारी विपरीत हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष समितिले निकालेको छ। नवील ब्याङ्कले अमेरिकाको USDA द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अन्तर्गत ब्याङ्कलाई सूचीकरणका लागि उस्डासँग सम्झौता गरेको छ। नवील ब्याङ्क उस्डा कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याङ्कन पछि सो कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र ब्याङ्क हो। यो व्यवस्थासँगै नवील ब्याङ्कले उस्डाबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ। उस्डा कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नवील ब्याङ्क आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो ब्याङ्कहरूबाट प्रमाणीकरण गरिरहनु पर्ने छैन। यस्तो व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नवील ब्याङ्कले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी ब्याङ्कहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ नेपाल बाणले अवलोकन भ्रमण गरेको छ। संगठनसँग आबद्ध वायुसेवा कम्पनीको प्रतिनिधिको सहभागितामा अवलोकन गरिएको हो। विभिन्न कम्पनीका प्रतिनिधि, जीआईए र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी बीच त्यस अवसरमा छलफल भएको विमानस्थलका प्रमुख गोविन्द प्रसाद दाहालले बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले जेठ 2 गतेबाटै नियमित व्यावसायिक उडान गर्ने तालिका पठाइसकेको छ। संगठनका अनुसार यतिखेर फ्लाइ दुबई र एयर अरेबियाले पनि छिटै उडान गर्ने योजना बनाएका छन्। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूले 1 वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताउनु भएको छ। बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग काठमाडौँमा बीमकको पुँजी वृद्धि तथा मर्जा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दावी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ति मार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने अध्यक्ष सिलवालले बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
पहिलो एक दिवसीयमा नेपाल पाउना टोली जिम्बावेसँग पराजित भएको छ। ट्यू क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग 3 विकेटले पराजित भएको हो। नेपालले दिएको 137 रनको लक्ष्य जिम्बावेले 26 ओभरमा 7 विकेट गुमाएर 137 रन बनायो। जिम्बावेको लागि इनोसेन्ट कियाले अवस्थित रहँदै 48 रन बनाए। ब्रान्ड इभान्स 17 रनमा अवस्थित रहे। त्यस्तै सेफान छुवाले 32 रन जोड्दा रोयल केयरले 14 रन बनाए। नेपालका सन्दीप लामिछाने र कर्ण केसीले 2-2 विकेट लिए। सोमपाल कामी र सागर ढकालले 1-1 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल 31 ओभर 3 बलमा अल आउट हुँदै 136 रनमा समेटिएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक 30 रन बनाए। कर्ण केसीले 25 रन जोड्दा कुशल भुत्रीले 19 रन बनाए। दिपिन सिंह गैरी 18 रनमा आउट भए। आरिफ शेख र आसिफ शेख समान 5 रनमा आउट हुँदा रोहित पौडेल 3 तथा कप्तान सन्दीप लामिछाने 4 रनमा आउट भए।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज प्रदेश 1, मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरि साँझ 6:41 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको जोड़। गठबन्धनले आज बुटलमा खुला सभा गर्दै निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन सवारी आवागमन मापदण्ड स्वीकृत, सवारी संचालनका लागि निर्वाचन अधिकृत वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने, यस वर्षको मनसूनमा मुलुकका धेरै क्षेत्रमा सरदर भन्दा बढ़ी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण र रूसले आफ्नो सेना फिर्ता नबोलाएसम्म कुनै शान्ति सम्झौता नहुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।